रोग 15:14 हेर्नुपर्छ। धन्यवाद छ पिता, हामी तपाईँको आवाज सुन्न सक्छौँ, तपाईँबाट हामी प्रेमको चेतावनीहरू पाउन सक्छौँ। हामीलाई यही नै शिक्षा सान्त्वना प्रतिज्ञाहरू तपाईँ प्रशस्त दिनुभएको छ, यसको लागि धन्यवाद दिन्छौँ पिता। खुसी साथ हामी अघि बढ्छौँ, तपाईँको आशिष होस् हामीलाई प्रभु यीशुको नाममा। रोमी 15:14 पावलले अब रोममा भएका विश्वासीहरूलाई यसरी लेख्छन्, अनि हे मेरा भाइहरू हो, तिमीहरूको विषयमा म पुरा निश्चित भएको छु। एकछिन यो पुरा निश्चित भएको छु भन्ने वाक्यांशलाई चाहिँ विचार गरौँ। पावलले यस्तो खालको वाक्यांश चाहिँ अरू ठाउँमा पनि प्रयोग गरेका छन्। एकचोटि रोमी 8:38 पढौँ। रोमी 8:38 किनकि मलाई पुरा निश्चयता भएको छ, न मृत्युले न जीवनले न स्वर्गदूतहरूले न प्रधानताहरूले न अधिकारहरूले न अहिलेका कुराहरूले न पछि आउने कुराहरूले न उचाइले न गहिराईले न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रो प्रभु यीशु ख्रीष्टमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ। पावल एकदम निश्चित भइसकेका व्यक्ति थिए। उसले यो शब्द फिलिपी 1:6 पनि प्रयोग गर्छन्। फिलिपी 1:6 जेलबाट लेख्दैछन् फिलिपीका विश्वासीहरूलाई छपर, र यस कुरामा म निश्चित छु जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ उहाँले यीशु ख्रीष्टको दिनसम्म त्यो पुरा गर्नुहुनेछ। परमेश्वरमा पुरा उसलाई निश्चयता छ, परमेश्वरले जे सुरु गर्नुहुन्छ उहाँले पुरा गर्नुहुन्छ। हामीले सोध्ने गर्छौँ नयाँ सुन्न आइरहेका सुसमाचार सुनिरहेको व्यक्तिहरूलाई, केही समय भइसकेपछि उनीहरूले विभिन्न सत्यताहरू स्वीकार गरेपछि तपाईँलाई निश्चयता छ भनेर सोध्छ, विभिन्न खालको जवाफ आउँछ। धेरै जस्तो इमान्दार नै भेटेको छु, उनीहरूले भन्छ अँ मलाई निश्चयता छ। कोही कोहीले भन्छ मलाई 50% निश्चयता भएको छ, त्यसलाई निश्चयता भनिँदैन वास्तवमा, उसलाई चाहिँ 50% सक्ना नै छ। पावल चाहिँ एकदम निश्चित थिए, उसको परमेश्वरमा उसको भरोसा, परमेश्वरको प्रतिज्ञाहरूलाई पक्रेर नै उसको निश्चयता भएको हो। अनि जुन काम अरू विश्वासीहरूमा सुरु गर्नुभएको, विश्वास गरेका व्यक्तिहरूको जीवनमा पनि सवालमा निश्चित थिए। दोस्रो 3:12 पनि उसले यो प्रयोग गर्छन्। दोस्रो 3:12 यहाँ पनि उनी जेलमा छन्, यहाँको पटक हो अनि यो अन्तिम पटक हो, यो अन्तिम पत्र हो। उसलाई यो पत्र लेखेको केही समयपछि फाँसी दियो, तर उसले लेख्छ 12:12 यही कारणले म पनि दुःखहरू भोग्छु, तरै पनि म लगाएको छैन, किनकि जसलाई मैले विश्वास गरेको छु उहाँलाई म जान्दछु, र त्यस दिनसम्मका निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु त्यसको रखवाली गर्नलाई उहाँ सामर्थ्य हुनुहुन्छ भने मलाई निश्चयता छ। यसरी पटक पटक पावलले आफ्नो निश्चयता व्यक्त गरेका छन्, किनभने परमेश्वरको वचनलाई उसले पुरा भरोसा गर्थे। प्रभु यीशु ख्रीष्टमाथिको उसको विश्वासको परिणाम थियो। निश्चित हुनु भनेको चाहिँ पुरा विश्वस्त हुनु, ढुक्क हुनु। अनि रोमको विश्वासीहरूको सवालमा चाहिँ पावलले चाहिँ भन्छन्, उनीहरूको सवालमा चाहिँ आफू 3 कुराहरूमा चाहिँ निश्चित भएको। एकचोटि हेरौँ अब रोमी 15 पहिलो कुरा रोमी 15:14 उसले यसरी भन्छ, अनि यहाँ मेरा भाइहरू तिमीहरूको विषयमा म पुरा निश्चित भएको छु, म विश्वस्त छु, ढुक्क छु कि तिमीहरू पनि भलाइले भरपूर भएका छौ। पाउल भेटेको पनि थिए नै विश्वास, रोममा जाने उसको तृष्णा धेरै अगाडिदेखिको थियो। यो 1 अध्यायदेखि उसले लेख्यो, अनि 15 अध्यायमा झन् उसले व्यक्त गर्छ। तर उसलाई चाहिँ ती रोममा भएका ख्रिस्टमा भएका दाजुभाइ दिदीबहिनीहरूको विषयमा चाहिँ उसलाई यो निश्चय थियो कि उनीहरू भलाइले भरपूर छन्। यो भलाई भन्ने शब्दलाई चाहिँ पवित्र आत्माको फल हो भनेको, जसरी अघि हामीले अध्ययन गर्यौँ, आनन्द शान्ति चाहिँ पवित्र आत्माको फल हो। उहाँ हामी भित्र हुनुभएकोले हाम्रो जीवनमा यी कुराहरू उहाँले चाहिँ विकास गर्ने ईश्वरीय गुणहरू हुन्। त्यस्तै यो भलाइ भन्ने कुरा पनि त्यस्तै हो, पवित्र आत्माको फल हो भनेर गलाती 5:22 छ। तर हामी यहाँ एफेसी 5:9 हेरौँ अहिलेलाई, एफेसी 5:9 किनकि सबै भलाइ धार्मिकता र सत्यतामा नै आत्माको फल हुन्छ। त्यो सूचीमा पहिलो नम्बरमा चाहिँ भलाइ चाहिँ आत्माको फल हो भन्ने छ। यो शब्दलाई चाहिँ बुझ्नलाई चाहिँ यो अर्को शब्द पनि छ जसलाई चाहिँ असल भनेर पनि अनुवाद गरिएको छ नेपालीमा, चाहिँ उही शब्द हो असल। मत्ती 19 हेर्नुहोस् त यो शब्दलाई, मत्ती 19 अध्यायमा भलाइलाई असल भन्न सकिन्छ एउटै शब्द, सम्बन्धित शब्द हो। मत्ती 19:16-17 प्रभु यीशु ख्रीष्टमा एकजना व्यक्ति आएर चाहिँ केही कुरा गर्न चाहिरहेको छ। उसले प्रभु यीशुलाई उहाँ जो हुनुहुन्छ त्यही हुनुहुन्छ भनेर चाहिँ बुझेको छैन। उसले चाहिँ यीशु ख्रीष्ट एउटा असल गुरु मात्र हो भन्नुहुन्छ, एउटा गुरु हो, एउटा मान्छे मात्र परमेश्वर हो भनेर चाहिँ उसले बुझेको थिएन। अनि त्यसैले उसको कुरा यसरी व्यक्त हुन्छ स्वर्ग, अनि हेर एकजना आएर उहाँलाई भन्यो, हे असल गुरु, त्यो देख्नुभयो त्यो शब्द असल, हे असल गुरुज्यू, अनन्त जीवन पाउनलाई कुन असल काम म गरौँ। तपाईँ असल हुनुहुन्छ, म पनि असल गर्न सकिहाल्छु, के गरौँ मलाई भन्नुहोस् न भन्दै छ। उसलाई थाहै छैन कि उसको हृदय चाहिँ दुष्ट छ भनेर। हामीले पनि प्रभु यीशुलाई चिन्न अगाडि चाहिँ हामीले पहिला के बुझ्नु पर्यो भने हाम्रो रोग, हाम्रो हृदय दुष्ट छ, साध्यै दुष्ट छ। हामीमा एउटै असल कुरा छैन, हामी अधर्मी छौँ, हामी पापी छौँ। हामीलाई पहिला चाहिँ त्यो बुझ्न आवश्यक पर्यो। यो व्यक्ति पनि बुझिरहेको छैन, तपाईँ पनि असल, म पनि असल, जस्तै कुरा गरिरहेको छैन। 17 अनि उहाँले त्यसलाई भन्नुभयो, तिमी मलाई किन असल भन्दछौ? प्रभु यीशुको प्रश्न यस्तो छ, उसको माने म असल छैन भन्नु खोजेको होइन यहाँ, तर त्यो व्यक्तिलाई सच्याउनु पर्दैछ। म एउटा मान्छे मात्र हुँ भने त असल हुनै सक्दैन, उहाँले भन्दै हुन्छ। तिमी मलाई किन असल भन्दछ? तिमी त मलाई मान्छे ठानिरहेछ, मान्छेले कहाँ असल हुन्छ? उहाँले भन्नुहुन्छ, एकजना अर्थात् परमेश्वर बाहेक अरू कोही असल छैन, त्यसरी जवाब दिनुहुन्छ। त्यसैले असल चाहिँ परमेश्वरकै गुण हो, मान्छेमा छैन। आदम हवाले पाप गरेको दिनदेखि परमेश्वरको स्वरूपमा बनाएको मान्छे असलबाट 100% नै वञ्चित भयो, 0। तर जब एउटा व्यक्तिले बुझ्छ, महसुस छ, परमेश्वर सामुमा एउटा थुत्रो थाङ्न लगाएको मान्छे जस्तो छ, नजिक जान पनि लायक छैन, त्यो महसुस उठाउने जस्तो, जसले आफ्नो आँखा पनि माथि उठाउन सकेन, अनि ऊ नजिकमा होइन टाढोमा बसेर चाहिँ उसले चाहिँ छाती पिट्दै उसले चाहिँ परमेश्वरलाई पुकार गर्यो, हे परमेश्वर म पापी माथि दया गर्नुहोस्। एउटा व्यक्ति त्यो बिन्दुमा नपुगेसम्म उसले चाहिँ खास मुक्ति पाउन सक्दैन, मुक्ति भन्ने बुझेको छ, उसलाई खाँचो पनि छैन। तर त्यो व्यक्ति जसले चाहिँ बुझ्छ म असल छैन, परमेश्वर मलाई दया गर्नुहोस्, मलाई क्षमा छ किन भनेर चाहिँ उसले प्रार्थना गर्दैछ। तर जब एउटा व्यक्तिले त्यसरी विश्वास गर्छ प्रभु येशु ख्रीष्टमाथि, एक्कासी तुरुन्तै तत्कालै परमेश्वर ऊभित्र बास गर्न आउनुहुन्छ र ऊभित्र अब असल परमेश्वर बास गर्नुहुन्छ। बुझ्नुहुन्छ, ऊभित्र थियो ऊ आफै मात्र थियो, परमेश्वर सामु कङ्गाल थियो, अब तर असल परमेश्वर ऊभित्रै आफ्नो पवित्र आत्माद्वारा बास गर्न आउनुहुन्छ। अनि त्यसैले अब भन्न सकिन्छ त्यो विश्वास गर्ने व्यक्ति चाहिँ अब असलले भरपूर छ, भलाइले भरपूर छ, किनभने ऊभित्र असल परमेश्वर हुनुहुन्छ। तपाईँभित्र हुनुहुन्छ, तपाईँभित्र के परमेश्वर जो मात्र असल हुनुहुन्छ, उहाँले आफ्नो बास तपाईँको हृदयमा बनाउनु भएको छ कि छैन, तपाईँले दिनु भएको छ कि छैन। एउटा व्यक्तिले गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णय यही हो। पावल ढुक्क थिए रोमीहरूको रोमीको रोमको विश्वासीको सभामा, तिमीहरू भित्र असल परमेश्वर हुनुहुन्छ, मलाई निश्चित छ तिमीहरू भलाइले भरपूर छ। यसबाट के सिक्छौ भने यदि कुनै असल कुरा एउटा व्यक्तिमा देख्छौ भने साँच्चैको असल कुरा त्यो चाहिँ परमेश्वरकै कारणले हो, उसको आफ्नो कारणले होइन। तपाईँले एउटा विश्वासीमा कुनै असल कुरा देख्नुभयो भने श्रेय र धन्यवाद परमेश्वरलाई दिन छिट्टो होस्, हामी दिन सकौँ, परमेश्वरलाई धन्यवाद होस्। एउटा पापीलाई तपाईँले बदलेर तपाईँको असलले भरेर जीवनै बदलिदिनु भयो, यो परमेश्वरको आशीर्वाद गर्नु हो जुन आज गरिरहनु भएको छ। सायद यहाँ कोही कोही हुनुहुन्छ हुनुहुन्छ जस्तो लाग्छ, जसले चाहिँ आफ्नो हृदयमा साँचो यो असल परमेश्वरलाई पाएको छैन। तपाईँले आफ्नो असललाई चाहिँ समातेर बस्नु हुँदैन, तपाईँले आफ्नो असलले नरम पुर्याउँछ, त्यो असल असलै होइन। तर येशु ख्रीष्टलाई लिनुहोस् अनि हामी भन्न सक्छौँ कुरा निश्चित छु तपाईँ भलाइले भरपूर हुनुहुन्छ। अर्को कुरा पावलले भन्छन् रोमीको विश्वासीको विषयमा, म निश्चित छु कि ज्ञानले सबै ज्ञानले भरपूर छ, यसमा पनि म निश्चित छु भन्छ। परमेश्वर को हुनुहुन्छ भन्ने ज्ञान चाहिँ आधारभूत ज्ञान हो र परमेश्वर के चाहनुहुन्छ भन्ने ज्ञान चाहिँ सबभन्दा महत्त्वपूर्ण ज्ञान हो। अनि यी रोमका विश्वासीहरू चाहिँ ले यो ज्ञान पाइसकेका थिए, परमेश्वरलाई चिन्थे, प्रभु येशु ख्रीष्टलाई चिन्थे, पितालाई चिन्थे, अनि परमेश्वरको इच्छा के हो, उहाँलाई खुसी पार्नु हो, उहाँको आज्ञा पालन गर्नु हो, उहाँको निम्ति जिउन हो, उहाँको दासहरू हो, उहाँले जे भन्नुहुन्छ त्यही गर्ने हो। अनि यसरी उनीहरूलाई थाहा थियो, त्यसैले उनीहरू ज्ञानले भरपूर थियो। कोरिन्थको विश्वासीहरूको सम्बन्धमा पावल यस्तै भनेको कुरा पढौँ, पहिलो कोरिन्थी एक अध्याय, पहिलो कोरिन्थी एक अध्याय 4 र 5, म तिमीहरूको विषयमा येशु ख्रीष्टद्वारा तिमीहरूलाई दिइएको परमेश्वरको अनुग्रहका निम्ति मेरा परमेश्वरलाई सधैँ धन्यवाद जनाउँछु। देख्नुभयो पावल त्यो कसरी हेर्थ्यो विश्वासीहरूमा भएको यी कुराहरूको लागि। 5 पद, किनकि हरेक कुरामा तिमीहरू उहाँद्वारा धनवान बनाइएका छौ। कुन कुन कुराहरूमा भन्छन्? सारा वचनमा र सारा ज्ञानमा। एउटा विश्वासी सारा ज्ञानमा कसरी भरिएको छ भन्नु मिल्छ? कारण यही हो कि ऊभित्र चाहिँ एकजना हुनुहुन्छ जो चाहिँ सबै ज्ञानले भरपूर हुन्छ, त्यो चाहिँ प्रभु येशु ख्रीष्ट नै हुनुहुन्छ। कलसी 2 उहाँलाई यसरी बयान गरेको छ, कलसी 2 på din förmån. Prabhu Yesu Kristo Bairema under läxan. Jasma buddhi ragyan ta sampurna sampati haru lukeka chan. Talasi dviko tina. Prabhu Yesu Krishna buddhi ragyan ka sampurna sampai sampati haru lukeka chan. Tapai sita Krishna nansa. त्यसबेला तपाईँसँग सम्पूर्ण बुद्धि र ज्ञान भएको व्यक्ति हुन्छ अब के गर्दै हुन्छ कुरा त त्यो पाउँछ तपाईँसित कृष्ण हुनुहुन्छ उहाँ सम्पूर्ण भलाइले असल गुणहरूले भरपूर व्यक्ति हुनुहुन्छ अब तपाईँ के गर्दै हुन्छ कि उहाँसँग हिँड्ने उहाँसँग कुरा गर्ने उहाँको अगुवाई खोज्ने उहाँसँग प्रार्थना गर्ने गरिरहनु भयो भने तपाईँको हिँडाई र बोलीमा पनि उहाँको गुणहरू देखिन थाल्छ त्यस्तै ज्ञान पनि यस्तै हो हामीसित क्रिस्टको मन छ भनेको छ पहिलो कोरिन्थी 2 को 16 मा त्यो चाहिँ एकचोटि हेर्नुहोस् त पहिलो कोरिन्थी 2 को 16 मा लेखेको छ किनकि कसले प्रभुको मन जानेको छ कसले उहाँलाई शिक्षा दिनेछ तर हामीसँग ख्रिस्टको मन छ तर हामीसँग जे छ त्यसको फाइदा उठाएन भने हामीलाई के पनि फाइदा हुँदैन होइन तपाईँले ठुलो एउटा किताब किनेर ल्याउनु भयो सायद बाइबल बुझ्नलाई एकदम राम्रो एउटा शक्ति पुरस्कार हुन्छ अनि त्यसमा चाहिँ बाइबलको सबै शब्दहरूको अर्थ खुलाएको छ अनि त्यो किताब एकदम राम्रो छ शिक्षा पनि एकदम ठिक छ मा चाहिँ उत्तम उत्तम कुराहरू छन् तर तपाईँले चाहिँ त्यसलाई आफ्नो घरमा लगेर चाहिँ राख्नुभएको हो यसलाई त पुरानो हुन दिनुभयो यसलाई चाहिँ एकदम नचलाइकन राख्छु यसलाई चाहिँ म यहाँ राख्छु धुलो पनि आउनु दिन भनेर बाहिरबाट खुब सफा गर्नुभयो तर पढ्नु भएन भने के फाइदा भयो तपाईँसँग ख्रिस्टको मन चाहिँ परमेश्वरको मन यहाँ प्रकट गरिएको छ ख्रिस्ट स्वयं हामीभित्र पनि हुनुहुन्छ बाइबलले भन्छ तर हाम्रो जिम्मेवारी छ यदि हामीले प्रयोग गर्दै भने एउटा व्यक्ति उहाँ हुनुभएकोले उहाँसँग व्यक्तिगत सम्बन्ध र सङ्गति गर्दैनौँ भने हामीले वास्तवमा खास केही फाइदा उठाइरहेको हुँदैन हामी प्रभुलाई दुखित पार्छौँ यो कस्तो साथी होला जुन साथीलाई चाहिँ तपाईँले चाहिँ ती राम्रो उपहार दिनुहुन्छ ठुलो पैसा खर्च गरेर सायद तपाईँले जो गरेको पैसा खर्च गरेर एउटा राम्रो कुरा किनिदिनु भयो तर उसले चाहिँ ओ धन्यवाद भन्यो नि खुत्तै एक ठाउँमा फाल्छ त्यसको कुनै कुरै पनि गर्दैन प्रयोग गरिकन गरेन कस्तो लाग्यो केही पनि भन्दैन भने चाहिँ तपाईँलाई कस्तो लाग्छ परमेश्वरलाई कस्तो लाग्छ उहाँले चाहिँ आफैलाई दिनुभएको छ हामीसित व्यक्तिगत सम्बन्ध हिँड्नलाई आदमसँग हिँड्नुहुन्थ्यो उहाँ हवासँग हिँड्नुहुन्थ्यो बगैँचामा उहाँसित हिँड्नको लागि हामी बनाएको उहाँसित सङ्गति गर्न हामीलाई ज्ञान हामीलाई भलाइ सब कुराले भरपूर गर्ने उहाँको योजना र उद्देश्य हाम्रो ध्यान कता छ कैयौँ क्रिस्चियन भन्नेहरूको ध्यान चाहिँ संसारमा छ संसारले जे गरिरहेछ त्यतैतिर हेरिरहेछन् उनीहरूसित प्रतिस्पर्धा गरिरहेछन् उनीहरूको जस्तै हुन खोजिरहेछन् तर त्यसरी त चल्दैन संसारसित एक नाचिन हाम्रो व्यवहारिक शिक्षा रोमी 12 त्यस उनीहरूबाट सुरु भएछ आफूलाई सुम्प संसारसित एक नाचिन हो मलाई इच्छा जान अगाडि बढ तेस्रो कुरा पावल निश्चित थिए कि रोमका विश्वासीहरूको सवालमा कि तिनीहरू एक अर्कालाई चेतावनी दिन सक्ने पनि भएको छ अब रोमी 15 14 पढौँ अनि मेरो भाइहरू तिमीहरूको विषयमा म कुरा निश्चित भएको छु कि तिमीहरू पनि भलाइले भरपूर भएका छ सबै ज्ञानले भरिएका छ एक अर्कालाई चेतावनी दिन सक्ने पनि भएका छ। यो चेतावनी भन्ने शब्द नयाँ नियममा चाहिँ अवधिमा 8 पटक प्रयोग भएको छ। यसको माने हो सम्झाउनु, उसलाई गएर सम्झाउ त भन्छ नि हामी, है उसलाई म सम्झाउन सक्दिनँ भन्छ, चेतावनी दिन सम्झाउनु। पावलले एसियाको मुख्य सहर एफेससमा हुँदाखेरि 3 वर्ष मैले दिनरात आँसुसित चेतावनी दिएको कुरा उसले बताउँछन्। एकचोटि पल्टाउनु चाहिँ मसँग प्रेरित 20:31 21 उनीहरूबाट बिदा हुने बेलामा उनीहरूलाई सम्झना गराउँछन्, त्यहाँका अगुवाहरूलाई बोलाएर 20:31 एफेससका एल्डरहरूलाई भन्दैछन्, यसकारण जागा रहनुहोस् र सम्झना गर्नुहोस्, मैले 3 सालसम्म रात दिन हरेकलाई आँसुको साथ चेतावनी दिन छोडिनँ। यो त महत्त्वपूर्ण हुनुपर्छ, यदि पावलले यत्रो ठुलो ठाउँ दियो चेतावनी दिने काम यो मण्डलीको विश्वासीहरूलाई, किन यसो गरे? किनभने यहाँ 29 पदमा खतरा भएकोले भन्छ, किनभने मलाई यो थाहा छ, म गएपछि तपाईँको बिचमा क्रूर भुवासाहरू भित्र पस्नेछन् जसले बगाललाई छोड्ने छैन। त्यसैले भेडाहरूलाई भुवासहरूदेखि जोगाउन चाहिँ एउटा प्रचारक, एउटा शिक्षक जिम्मेवार छ। पावलले एफेससलाई मात्र होइन कोरिन्थका विश्वासीहरूलाई पनि चेतावनी दिए। कोरिन्थ, पहिलो कोरिन्थी 4 अध्याय को 14 पदमा लेख्दैछन्, मनमा धेरै समस्याहरू थियो, उनीहरूको शारीरिक घेडाईको बारेमा तिन अध्यायमा कुरा गरिसके, उनीहरूको बिचमा झगडा कुट र यस्ता कुराहरू थिए। अनि यहाँ 14 पदमा भन्छन्, तिमीहरूलाई लाजमा पार्नका निम्ति म यी कुराहरू लेख्दिन, तर मेरा प्रिय छोरा छोरीहरूलाई जस्तै गरी म तिमीहरूलाई चेतावनी दिन्छु। यो शब्द देख्नुभयो, प्रिय किन चेतावनी दिँदो रहेछ? प्रिय छोरी छोरा छोरीहरूलाई प्रेम गरेकोले चेतावनी दिइन्छ, त्यस्तै गरी उहाँले चेतावनी दिन्थे। यो कुरा कलसीलाई लेखेको पत्रमा पनि छ। पावलले उनीहरूलाई भेटेका थिएनन्, तर यो पत्र लेख्छन् र आफ्ना सेवकलाई चाहिँ कसरी गर्ने गरिरहेको छु भन्ने कुरा चाहिँ बताउँछन्। कलसी 1:28 पदमा हरेक मानिसलाई ख्रिस्ट येशूमा सिद्ध भएको अवस्थामा उपस्थित गराउनका निम्ति उद्देश्य यो रहेछ, गराउनका निम्ति हरेक मानिसलाई चेतावनी दिने र हरेक मानिसलाई सम्पूर्ण बुद्धिसित शिक्षा दिने हामी उहाँलाई प्रचार गर्छौँ। यो पद अनुसार के हामी सिक्छौँ भने, यदि जुन विश्वासीहरूको बिचमा हामी सेवा गर्दैछौँ उनीहरू यदि परिपक्व हुने हो भने, मतलब उनीहरू बढ्दै बढ्दै जाने हो भने, बच्चै नरहने हो भने, चेतावनी चाहिँ अपरिहार्य छ। उनीहरूलाई परिपक्व अवस्थामा, सिद्ध अवस्थामा उपस्थित गराउनलाई चाहिँ चेतावनी आवश्यक छ। यही पत्रमा चाहिँ यो चेतावनीको सेवकाई चाहिँ आत्मिक गीतहरूद्वारा पनि हुन्छ भनेको छ, कति महत्त्वपूर्ण रहेछ। त्यसैले आत्मिक भजन यो गीतहरू कलसी 3:16 तर्सी तीव्र स्वर। ख्रीष्टको वचनले तिमीहरूभित्र प्रशस्त गरी बास गरोस्, त्यसमा भए वचनको भूमिका। त्यसपछि छ भजन स्तुतिगान र आत्मिक गीतद्वारा सारा बुद्धिसित एकअर्कालाई सिकाओ र सम्झाओ। त्यो शब्द चेताउने, सिकाओ र सम्झाओ। अनि भजनहरू आत्मिक गीतहरूको ठुलो भूमिका। पहिलो थेसलोनिकीमा जाउँ अब। अरूहरूले चाहिँ यो गर्नैपर्छ, हाम्रो त जिम्मेवारी नै। पहिलो थेसलोनिकी 5:12 बाह्र पदमा यहाँ लेख्छ, अनि भाइहरू हामी तिमीहरूलाई बिन्ती गर्दछौ, जसले तिमीहरूका बीचमा परिश्रम गर्दछन् जो प्रभुमा तिमीहरूका अगुवाहरू हुन् र तिमीहरूलाई शिक्षा चेतावनी दिन्छन् उनीहरूलाई चिना। अगुवाहरूले चाहिँ चेतावनी दिने काम गर्नैपर्छ। कस्तोहरूलाई? यही 14 पदमा हेर्नु त, अब भाइहरू हो हामी तिमीहरूलाई अर्थ दिन्छौँ, अटेरी चाल चल्नेहरूलाई चेतावनी दिएर। त्यसैले अटेरी चाल भनेको चाहिँ एकदम स्पष्ट वचनमा भनेको कुरा भन्दा नयाँ नयाँतिर लाग्नु चाहिँ अटेरी चाल, त्यो चाहिँ टेढा चाल। बेसिक चाल चल्नेलाई चाहिँ चेतावनी दिइहाल्नुपर्छ, अलिकति बिराउनु छ त्यहाँ चाहिँ सुधार्नेपट्टि लाग्ने चेतावनी, राम्रो कुरा हो। यदि म चाहिँ बाटोमा यात्रा गर्दै गर्दाखेरि अनि त्यहाँ थुप्रो बाटोहरू भेट्यो, जस्तो कि चितवनमा चाहिँ त्यस्तो हुन्छ, चोकै चोक कता हो कता हो, अनि यदि मैले बाटो बिराएको देखेर कसैले चाहिँ मलाई देख्छ र उसले मलाई चाहिँ बाटो यता आऊ भाइ यतातिर भनेर भन्यो भने त्यो त मेरो भलाइको लागि हो। अनि अलिकति पनि बाटो बिराउन बिराउँदाखेरि हामीले चाहिँ चेतावनी दियौँ, किनभने अलिकति बाटो बिराउनले के हुन्छ, अलिक पर गएपछि अलिक धेरै बाटो बिराइन्छ, होइन? जस्तै कि ज्यामितिको एउटा शिक्षा दिउँ न, होइन, ज्यामितिमा एङ्गलहरू सिकाउँछ, त्यसबाट पनि सिकाउँछ। यो चाहिँ यसरी बसिरहेको छ, तर बिस्तारै म चाहिँ 1 डिग्री चाहिँ यता माथि यसरी गएँ, यो 1 डिग्री गर्दै 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 जान्छ भने चाहिँ, तर जति पर गयो त्यति चाहिँ यो सिधाबाट चाहिँ यो टाढा हुन्छ। समयको मात्र कुरा हो, सुरुमा चाहिँ उस्तै छ नि, धेरै त फरक छैन, केही भन्नु पर्दैन, होइन, एकदम खतरा छ। अलिकति त्यहाँ दायाँ बायाँ भएपछि त्यहाँ चाहिँ चेतावनी दिने काम चाहिँ आउँछ, अनि अगुवाहरूले गर्नुपर्छ। तर पावलले भन्छन्, अगुवाहरूले मात्र होइन, रोमका विश्वासीहरू, तिमीहरूले एकअर्कालाई चेतावनी दिन सक्नु भएको छ। तपाईँलाई म सोध्छु, आफ्नो विषयमा सोच्नुहोस् न, तपाईँ विश्वासी भएको कति समय भयो? अब सोच्नुहोस् आफ्नो बारेमा, कि मैले एउटा बाटो बिराउन लागेको विश्वासीलाई परमेश्वरको वचन प्रयोग गरेर त्यतिकै मेरो आफ्नो सोचाइद्वारा होइन तर वचनद्वारा उसलाई चाहिँ म ठिकमा ल्याउन सक्छु, कि उसलाई म सम्झाउन सक्छु? रोमका विश्वासीहरू त त्यस्तो भएको थियो भन्छ, अनि यो एकदम आवश्यक छ, जहिले पनि आवश्यक छ। किन? हामी संसारमा छौँ, शैतान हो यो संसारको ईश्वर, आत्मिक लडाइँ छ, कुन बेला चाहिँ अब भ्रमहरू सकियो भन्ने आउँछ, प्रभु यीशुको राज्य आएपछि आउँछ त्यो चाहिँ, र अहिले चाहिँ त्यो छैन। अहिले त हरेक सुनिएको कुरा चाहिँ ठिक हो कि होइन जाँचिरहनुपर्छ, झन् क्रिस्चियन भन्ने व्यक्तिहरूबाट आउँदाखेरि हामी एकदम होसियार छ, जाँच्नुपर्छ लेखिएको कुराहरू, सुनिएको कुराहरू, विश्वासीले भन्ने कुराहरू। अनि हामी के बाटो बिराउन अब नसक्ने भइसकेका छौँ र? कोही पनि त्यस्तो छैन, जो पनि बाटो बिराउन सक्छ। हाम्रो आफ्नै हृदय छली छ, ठिक जवाब दिँदैन, त्यसैले एक अर्कालाई चाहिँ सम्झाउने चेतावनी दिने काम चाहिँ एकदम आवश्यक छ। अनि हामी हिजो पनि यो कुरा गरिरहेको थियौँ केही व्यक्तिहरू बसेर, है, हामी किन यो गर्दैछौँ, किनभने हामी एकअर्कालाई प्रेम गर्छौँ, किन यो समय टिका लिइरहेछौँ, किनभने खतराहरू छन्, जोखिमहरू छन्। अनि हामीले जब देख्छौँ हामीले त्यो व्यक्तिलाई प्रेमपूर्वक हामीले चेतावनी दिनुपर्छ, यथार्थमा हामीले त्यो कुरा गर्नुपर्छ, जे हो त्यही हो, किताङसा तोकेर हामीले गर्नुपर्छ ताकि उसले बुझोस् कहाँ मेरो गल्ती छ। अनि व्यक्तिगत रूपमा हामी जब गर्छौँ त्यो व्यक्तिले पनि बुझ्छ मेरो वास्ता गरेकोले नै उसले भनिरहेको छ भनेर। त्यसैले कुनै पनि अवाहनीय विचारले चाहिँ हामीलाई टाढा चाहिँ लान्छ, अनि दिनहुँ यो सङ्घर्ष चाहिँ गर्नैपर्छ। धेरै चेतावनी छन्, अन्तिम दिनहरू सङ्कटपूर्ण हुनेछन्, अन्तिम दिनहरूमा बहुकाउने आत्माहरू हुनेछन्, धेरैजना बहुकाउमा पर्नेछन्, बोलिजनाहरू भनेछन्, धेरैजना धोका खाँदै धोका दिँदै झन्झन खराब हुनेछन्, बुद्ध आत्माहरूको शिक्षाको पछि लाग्नेछन्। यसरी थुप्रै चेतावनी भएकोले के खाँचो छ भने यस्तो व्यक्तिहरूको खाँचो छ जसले चाहिँ प्रेमसाथ नडराइकन चाहिँ चेतावनी दिन सक्छ। छन् त्यस्तो व्यक्तिहरू? तपाईँ त्यस्तो व्यक्ति भन्नुहोस्, अठोट गर्नुहोस्, म परमिसन पत्र राम्रै सिकेर मेरो फ्रिजमा भएको दाजुभाइ दिदीबहिनीहरूलाई सहायता गर्न चाहन्छु, नयाँहरूलाई सहायता गर्न चाहन्छु, शिक्षा नपाएकोहरूलाई सहायता गर्न चाहन्छु। पावलले त्यसरी गरे, दिन रात आँसुसित 3 वर्ष। तर सर यी सबैमा पनि खतरा छ, उन्नति अर्थ र हौसला बिना चेतावनी पनि विफल हुन सक्छ। अब यहाँ चाहिँ भेडाहरूलाई नै हानि हुन सक्छ, अब उहाँहरूबाट त होइन, चेतावनी प्रस्तुत पाइसक्यो, उहाँहरूबाट त होइन, तर भोकमरीबाट, किनभने विश्वासीहरूलाई उत्साहको वचनहरू पनि चाहिन्छ, हौसलाको वचनहरू पनि चाहिन्छ। अनि त्यसैले हिब्रू 10 हेर्नुहोस् त, यसरी लेखेको छ, हिब्रू 10 यो सँगसँगै जाने कुरा हो। हिब्रू 10:24-25 लेखेको छ, अनि आओ आह्वान गरिएको छ प्रेम र असल कामहरूका निम्ति हौसला दिनलाई। एक अर्काको चिन्ता गरौँ र कसै कसैको आदत भए चाहिँ हामी एक ठाउँमा भेला हुन नछोडौँ, तर एक अर्कालाई उत्साह दिँदै रहौँ। अनि त्यो दिन जति नजिक नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने रह, जति हामी अगाडि बढ्छौँ त्यति समय खराब हुन्छ, त्यति झन् बहकाउ छ, झन् 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 खतराहरू चरम बिन्दुमा पुग्नुपर्छ, अनि त्यति नै बेसी चाहिँ हामी झन् उत्साह दिन, सतर्क हुन, एकअर्कालाई जोगाउन हामी लाग्नुपर्छ। पावल चाहिँ निश्चित थिए कि रोमका विश्वासीहरूसँग एकअर्कालाई चेतावनी दिन सक्ने भइसकेको थिए। त्यसबाट के बुझ्छौँ, यो एक अर्कालाई भनेकोबाट चाहिँ यो अगुवाहरूले मात्र गर्ने काम होइन, हरेक विश्वासीले चाहिँ यो अभ्यास गर्नुपर्छ। अब अगुवाहरूले पनि गर्नुपर्छ, पुलपिटबाट चेतावनी दिनुपर्छ, एकदम महत्त्वपूर्ण छ त्यो। तर सबै स्वस्थ विश्वासीहरूले जो प्रभुसँग हिँडिरहेका छन्, यी सत्यताहरू बुझ्छन्, अरूहरूको लागि यो सेवा गर्ने काम, ए यो कामहरू त उहाँले गर्ने हो, अगुवाहरूले गर्ने हो भनेर नभनिन्छ। बेसी विचार गर्दैन, त्यहाँ एउटा ठुलो मण्डली भयो, सङ्ख्या बढ्दै बढ्दै गयो, 100, 150, 200 भयो, अब एकजना व्यक्तिले कसरी भ्याउँछ सबैलाई, असम्भव कुरा, पुलपिटबाट गर्न सकिन्छ, तर यहाँ व्यक्तिगत रूपमा भेटेर एकदम समय लिएर समय चाहिन्छ, यो गर्न त सबैजनाको भाग छ यसमा। त्यसो गर्दाखेरि चाहिँ एकदम प्रभावकारी हुन्छ एउटा स्थानीय मण्डली। के तपाईँ त्यसो गर्ने भन्नुहुन्छ? कोही विश्वासमा के देख्नु भयो? गएर भन्ने कुरा गर्ने, प्रार्थना गर्ने, अनि एउटा कुरा गर्ने थियो तपाईँसँग। अस्ति यस्तो कुरा भन्नुभएको तपाईँले मैले सुनेँ, नबुझेको कि तपाईँले यही नै भन्नुभएको थियो। एकदम नम्रता साथ गएर तपाईँले चाहिँ सुधार्ने प्रयास गर्नुहोस्। रोममा पावलले यो पत्र लेख्दाखेरि त्यहाँ कुनै प्रेरित पनि थिएन, पावल त त्यहाँ पुगेको पनि छैन, तर उनीहरूले एकअर्कालाई चेतावनी दिन सक्नुभएका थिए। अब रोमी पन्ध्रमा फर्केर जाउँ। रोमी पन्ध्र, एउटा कुरा यसमा मैले झन्डै छुट्याएको छु, यो चेतावनीको सेवाकारीको महत्त्वको बारेमा पनि एकछिन समय हो। यो चेतावनीको सेवाकारी एकदम महत्त्वपूर्ण छ, यसलाई हामीले सानो ठान्नु हुन्न। त्यस्तो व्यक्तिहरू पाउन पनि गाह्रो छ जसले चाहिँ चेतावनी दिन चाहिँ हिचकिचाउँदैन। ठिक छ, चेतावनी वास्तवमा सक्कली प्रेमको प्रमाण हो। जुन व्यक्तिले प्रश्न खतरा देख्छ र चेतावनी चाहिँ दिँदैन भने उसले घृणा गरिरहेछ, त्यो माथि गएर खानुमा फसोस् भने जस्तो हो, नहसोस् त्यो व्यक्ति। त्यसैले यदि परमेश्वरी जनहरूलाई चाहिँ त्यहाँ चेतावनी दिने काम भइरहेको छैन भने दुईवटा कारणले हुनसक्छ। एउटा चाहिँ प्रेमको अभावले, यो ईश्वरीय ख्रिस्टीय कल्वरी प्रेमको अभावले। दोस्रो चाहिँ त्यो खतरा चिन्न नसकेकोले पनि हुनसक्छ, है ठिकै जस्तो लाग्छ कि खतरा छैन जस्तो लाग्छ, अब त्यो पनि हुनसक्छ। त्यसैले हामीलाई चाहिँ ज्ञानमा बढ्न खाँचो छ। इजिकियल 33 पल्टा यस सम्बन्धित एउटा ज्यादै महत्त्वपूर्ण पद छ त्यहाँ। इजिकियल 33 अनि छ पदमा यहाँ लेखेको छ, यहाँ पहरेदार हुन्थे पहिला, सहरहरू पर्खालले घेरिएको हुन्थे र पर्खाल एकदम अल्गो हुन्थ्यो र पर्खालको कुनाहरूमा चाहिँ यहाँ टावरहरू हुन्थ्यो, अनि त्यो टावरमा चाहिँ पहरेदारहरू राखिन्छ, शत्रु आएछ कि भनेर टाढैबाट देखियोस्, अनि ताकि सबैजना सतर्क हुन सकोस्, कतिजना आइरहेछ यहाँ टाढाबाट अनुमान गर्न सकियोस्, कसरी हामी तयार हुनुपर्ने इत्यादि, खतरा हुन्थ्यो जहिले पनि शत्रुबाट। त्यसैले पहरेदारको काम एकदम महत्त्वपूर्ण थियो। पहरेदारले त्यहाँ देखेपछि चाहिँ उसले चुरै पुग्नु पर्थ्यो, उसको कामै त्यही हो, हेर्नु एकदम, अनि त्यसपछि खतरा देख्नु साथ दुरै हो। अब यहाँ चाहिँ छ पदमा त्यसैले अब पढ्छ, तर त्यस पहरेदारले एउटा तरवार आइरहेको देख्छ तर तुरै पुग्दैन र मानिसहरूले चेतावनी पाउँदैन, तरवार आएर तिनीहरूको बीचबाट कुनै मानिसलाई उठाएर लैजान्छ भने त्यो चाहिँ आफ्नो अधर्ममा लगिनेछ, तर त्यसको रगतको लेखा म त्यस पहरेदारको हातबाट दिनेछु। अनि परमेश्वरले चाहिँ यो पहरेदारको उदाहरण दिँदै इजरायललाई के सिक भन्दै हुनुहुन्थ्यो भने इजकेलद्वारा इजरायलको अगुवाहरू भविष्यवक्ताहरू चाहिँ यस्तै हुनुपर्छ, झुटो भविष्यवक्ताहरूले चाहिँ त्यसो काम गरिरहेको थिएन। अब पावल चाहिँ यस्तो खालको पहरेदार थिएन, अघि नै हेरौँ तर एकचोटि जाउँ। प्रेरित बीस अध्याय को 26 पदमा पावलले के भन्छ, यस कारण आज म तपाईँहरूलाई गवाई दिन्छु, म सबै मानिसहरूको रगतदेखि निर्दोष छु। इजिकल 33:6, सबै मानिसहरूको रगतदेखि निर्दोष छु। किन? किनभने 27 पद, परमेश्वरका सारा मनसाय तपाईँहरूलाई बताउनदेखि म पछि हटिन। त्यसले चेतावनी दिन सजिलो छैन तर एकदम आवश्यक छ। अनि हामी चाहिँ डरपोक हुनु हुँदैन, परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ, साहसी हुन, किनभने यो उसको भलाइको लागि राम्रो कुरा हो। मान्छेलाई चेतावनीको कडा डोज चाहिएको छ, अनि त्यो के त होला, औषधि त्यतै हुन्छ चेतावनी प्राय। तर के भने त्यो उसले लिदियो भने, त्यो उसले खाइदियो भने, ऊ चाहिँ सायद अपरेसन गर्नु पर्दैन। सानो एउटा त्यो औषधि ठिक टाइममा खाइदियो, नखाएको भए चाहिँ उसलाई चिरफार गर्नुपर्ने थियो होला, अथवा मर्थ्यो होला। त्यसैले चेतावनीले चाहिँ छिट्टो सुधारमा ल्याउँछ, उद्देश्य त्यही हो, परमेश्वरको जनहरूलाई चेतावनी दिइकन उनीहरूलाई सुधारमा ल्याउनु। अर्को कुरा चाहिँ यो चेतावनी चाहिँ सिकाउने काममा हुनै पर्ने तत्त्व हो। महानाज्ञामा के छ, सुसमाचार सुनाऊ भन्ने छ, पहिला चेला बनाऊ, त्यसमा छ बक्तिस्मा देऊ, तर मैले जे जे आज्ञा गरे तिनीहरूलाई सबै पालन गर्न सिकाऊ। त्यसैले अब हामीले चाहिँ सकारात्मक कुराहरू मात्र सिकायौँ, खालि त्यस्तो कुराहरू सिकायौँ जो चाहिँ हामीले खतराहरूको विरुद्धमा हामीले चेतावनी दिएन, झुटो शिक्षकहरूमा चेतावनी दिएन, सांसारिक जुन कुराहरू छिर्न खोजिरहेको छ मण्डलीभित्र, चाहे सङ्गीतबाट हेर्ने कुराबाट, नयाँ नयाँ यो मोबाइलको भएका खतराहरू, इन्टरनेट पोस्ट, अनेकौँ कुराहरू, सांसारिक कुराहरू छिर्न खोजि नै रहेको छ, जहिले खोजि नै रहेको छ। अब चेतावनी दिनुपर्ने ठाउँमा चाहिँ त्यसलाई चाहिँ आँखा चिम्लेर चाहिँ अरू अरू कुरा सिकाइरहेको, राम्रै कुरा सिकाइरहेछ, तर त्यो चाहिँ के जस्तो हुन्छ भने भेडाहरूलाई चाहिँ पोसाइरहेको, भुवासोको लागि, भेडा चाहिँ मोटाउँदैछ तर भुवासो आएर खान लगाइरहेछ भन्ने कुरा चाहिँ उनीहरू चाहिँ सतर्क छैन। त्यसैले विश्वासयोग्य रूपमा बाइबल सिकाइने त्यहाँ भइरहेछ भने त्यहाँ चाहिँ चेतावनी आवश्यक रूपमा नै हुनैपर्छ, हुनैपर्छ। पावलले के भने यहाँ 20:27, परमेश्वरको सारा मनसाय तपाईँलाई बताउनदेखि म पछि हटिन। अनि यही मासे 31 पद अघि पनि पढ्यो, मैले 3 सालसम्म रात दिन हरेकलाई आँसुको साथ चेतावनी दिन छोडेँ। किन मण्डलीहरू कमजोर हुन्छन्? किन एउटा विश्वासी कमजोर हुन्छ? उसलाई औषधि नै पुगेको छैन, ऊ बिरामी छ, ऊ रोगी छ, अनि उसलाई पाउन खोज्यो, दुध बाहेकहरू केही खान सकेन, दुध मात्र खान्छु भन्छ, कडा चिज जानु भयो मुखबाट ओखल्छ, उसलाई औषधि चाहियो होइन, उसलाई औषधि चाहियो, उसलाई चेतावनी चाहियो, उसको जीवनमा हेर्नुहोस् के भइरहेछ, अनि प्रेमपूर्वक उसलाई चेतावनी दिनुहोस्। तर यो कुरा यस्ता व्यक्तिहरू कम भएको मण्डलीहरू चाहिँ तल 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 गइरहेको हुन्छ। तपाईँको विचार गर्नुहोस्, तपाईँको जीवन तल तल जान एकदम खतरा छ, अनि यदि त्यस्तो खालको औषधि पाइरहनु भएको छैन भने केही न केही उपाय गर्नुहोस् आफ्नै सुरक्षाको लागि, आफ्नै उन्नतिको लागि, किन प्रभुको सामान्य तपाईँले लेखा दिनुपर्छ। तपाईँ विश्वासी हो भने तपाईँ गरेको कामको लेखा दिनै पर्छ, अनि त्यसको लागि तपाईँ तयार हुन चाहनुहुन्छ, शर्ममा पर्न चाहनुहुन्न, ग्रहण योग्य ठरिन चाहनुहुन्छ सेवाको स्वभावमा भने चाहिँ तपाईँ आफैलाई चाहिँ शिक्षित बनाउनै पर्छ खतराहरूदेखि बच्नलाई। त्यसैले विभिन्न तरिकाले गरिरहेछन् फेरि मान्छेहरूले, अस्ति मलाई एकजनाले फोन गरेको थिएँ, कुन चाहिँ अरब राष्ट्रबाट हो, क्यारिजमेटिक मण्डलीमा हुर्केको व्यक्ति हो, तर त्यो जर्ज जेलले लेख्नु भएको क्यारिजमेटिक लहर 35 शिक्षागत सवालहरू भन्ने पढ्नुभएछ, अनि उहाँले चाहिँ त्यसलाई स्वीकार गर्नुभएछ। उहाँले चाहिँ ठिक शिक्षा बुझ्नलाई एकदम तिर्सना गर्न थाल्नु। त्यो व्यक्ति अब परदेशमा छ, उसले भन्दै थियो यहाँ सङ्गति पनि छैन, त्यसैले चाहिँ हामी 2-3 मिलेर चाहिँ त्यो अडियोहरू सुनिरहेछ, हामी यही नै हाम्रो सङ्गति भइरहेछ भनेर चाहिँ खुसी साथ बताउँदै थियो। त्यो त कृष्ण भएपछि कस्तो हुन्छ, सुन्ने पढ्ने अनि यस्तो बेलामा सिकेको कुराहरू चाहिँ अभ्यास गर्ने। अहिले सुनेको सबै कुराहरू तपाईँले गएर अभ्यास गर्नु भएन भने चाहिँ त्यो सब केही फाइदा भएन। त्यसैले चेतावनीको सेवकाईको बारेमा केही कुराहरू भन्यो। अब अलिकति समय छ, रोमी 15 जाउँ। रोमी 15 ध्यान प्रेमजीको उदाहरण पनि दिन चाहन्छु। उहाँ दृष्टिहीन हुनुहुन्छ, तर उहाँले चाहिँ उहाँ किन यहाँ आउनुहुन्छ रमजोदेखि, तपाईँ श्रीमती पनि हुनुहुन्न, यो पालि त एक्लै आउनुभएछ हो, अन्य मान्छे एक्लै आइरहनु भएको छ, अब उहाँ सिक्न चाहनुहुन्छ अनि अडियो फाइल मागिरहनुहुन्छ जहिले पनि, अनि पुरानो नियम मसँग ब्रेलमा छैन, पुरानो नियम रेकर्ड गरिदिनु पर्यो भनेर मलाई संयम चाहिँ भनिसक्नु होला, पतुज भाइले अलिअलि रेकर्ड गर्नु भएको छ है। त्यसरी त्यो कृष्ण भएर चाहिँ सिकिन्छ, एउटा इच्छा हुनुपर्छ प्रियहरू। रोमी 15 ध्यानमा चाहिँ हामी 15:16 भयो, यहाँ भन्छ तर पनि भइरहेको परमेश्वरद्वारा मलाई दिएको अनुग्रहको कारणले गर्दा तिमीहरूलाई सम्झना गराउँ, धेरै साहसिलो भएर मैले तिमीहरूलाई कुनै कुनै विषयमा लेखेको छु। यहाँसम्म साहसिलो भएर पावलले भन्दैछ, परमेश्वरको सम्पूर्ण कुरा सिकाउन चाहिँ साहस चाहिन्छ, सिकाउने यो कुरा गऱ्यो भने त मेरो बजार त पातलिन्छ क्या, सोच यो चाहिँ मिठी लाग्छ होला, त्यस्तो खालको थिएन पावल। पावलले भन्छ साहसिलो भएर म लेख्दैछु परमेश्वरको। ऊ विश्वासयोग्य सेवक थियो, उसले मिसाएन पुरा चिनी छर्केर खुवाउन सकिन्छ, त्यसो गरेनन् उसले। उसले जे हो त्यही बताए, किनभने त्यो लाभदायक थियो, फाइदा दिने कुरा थियो उनीहरूको लागि। अनि उसले चाहिँ त्यो बताउन पछि हटेनन्। अनि उसले भन्छ तिमीहरूलाई सम्झना गराउँदै लेखेको छु, सम्झना भन्ने शब्द त्यसको मैले रोमका विश्वासीहरूलाई थाहा भएकै कुराहरू पनि पावलले यहाँ लेख्दै थिए, तर सम्झना गराउने भनेको फेरि पुनः सम्झना गराउने, उनीहरूले सिकिसकेको सत्यता, यसबाट के सिक्छ भने हामीले जानिसकेको सत्यता पनि हामीलाई फेरि फेरि बताउने पर्छ। अहिले हाम्रो भजनमा भन्दैछ फेरि सुनाउनु होला, हामीले जानेको सत्यता पनि हामी अलिक बासी हुन थाल्दो रहेछ, हुँदैन, अनि फेरि पढ्छौँ, फेरि मनन गर्छौँ, ताजा हुन्छ, अगाडि बढ्न सक्छौँ। अनि त्यसैले पुनर्सम्झना गराइन आवश्यक छ, ताकि हृदयमा चाहिँ ताजा भइरहोस्। ताजा बासी खानेकुरा मनपर्छ कसैलाई, को कसलाई मनपर्छ, बासी खानेकुरा मन पर्दैन। परमेश्वरको वचन चाहिँ ताजा हुनलाई चाहिँ फेरि फेरि सम्झाइनु, फेरि फेरि त्यसलाई सुन्नु, मनन फेरि गर्नु, यसलाई यो दृष्टिकोणबाट अर्को दृष्टिकोणबाट सम्झना गराउँदै। तर पावलले के पनि भन्छ भने यो चाहिँ मलाई दिएको अनुग्रहको कारणले म यो गर्दैछु, के भनेको यो मलाई दिएको अनुग्रहको कारणले प्रेरित हुने काम चाहिँ पावलले प्रभु येशूबाट सिधै पाएको। प्रभु येशूले चाहिँ यो काम जुन उसलाई सुम्पिनु भयो, पावल जहिले पनि यो काम पाएकोमा चाहिँ एकदमै धन्यवाद थियो, यो अनुग्रहले हो भनेर भन्थे, धेरैचोटि उल्लेख गर्छ। यो जुन सेवा मैले पाएको छु उसले भन्थे, यो चाहिँ उहाँको अनुग्रहले हो, उहाँको ऋणी हो म। अनि यो एकदम संवेदनशील थियो, उसले चाहिँ मैले पाएको छु गरेँ राम्रै हो, एकदम हल्का थिएन। हामी त्यस्तो हुन सक्छौँ। अनि हामीलाई पावलले चाहिँ यहाँ नमुना प्रस्तुत गर्दैछ, तपाईँले जीव जीवमा पाउनु भएको छ अनुग्रहले। अनि यो प्रति तपाईँ धन्यवादी हुनु अयोग्यलाई, परमेश्वरले चाहिँ नियुक्त गर्नु भएर योग्य बनाउनु भएको कुरा चाहिँ सम्झँदै उसले चाहिँ आफ्नो सेवाको कुरा गर्दाखेरि अनुग्रहले भन्ने कुरा चाहिँ जोड दिइनै रहन्थ्यो। जस्तो कि रोमी 12 रोमी 12 3 यो भन्छ, किनकि मलाई दिएको अनुग्रहद्वारा तिमीहरूको बिचमा भएको हरेक मानिसलाई म भन्दैछु। हेर्नुमा दुबैहरू पदहरू छ, यिनीहरूलाई चाहिँ राम्रो हुन्छ र समयहरू चाहिँ सकिन लागेको छ, तर 2 छ। पहिलो कुरो त्यो 3 हुन्छ, पहिलो कुरो त्यो 3 पहिलो पनि 3:10 उसले भन्छन्, मलाई दिएको परमेश्वरको अनुग्रह अनुसार एउटा बुद्धिमान घर बनाउने नाइकेले चाहिँ मैले जग पसारेको छु र अर्कोले त्यसमाथि बनाउँदै जान्छ। पावल चाहिँ मण्डली बीजारोपण गर्ने, चर्च प्लान्टिङ गर्ने व्यक्ति थियो। उसले भन्छ त्यो परमेश्वरको अनुग्रहले पाएको, गलाती 2 पनि जाउँ, गलाती दुईको 7-9 तर उल्टा खतना हुनेहरूका निम्ति जसरी सुसमाचार पत्रुसलाई सुम्पिएको थियो त्यसरी नै खतना नहुनेहरूका निम्ति अन्य जातिहरूका निम्ति सुसमाचार मलाई सुम्पिएको छ भन्ने कुरा जब उनीहरूले देखे, किनकि जसले खतना हुनेहरूका बीचमा प्रेमको कार्य गर्नलाई पत्रुसमा प्रभावशाली काम गर्नुभयो, उहाँले अन्य जातिहरूका निम्ति ममा पनि प्रभावशाली काम गर्नुभयो। र जब याकु केफा यो हुनाले जो खामाहरू मानिन्थे मलाई दिएको अनुग्रह थाहा पाए, तब उनीहरूले हामी चाहिँ अन्य जातिहरूका र उनीहरू चाहिँ खतना हुनेहरूका जाने भनी मलाई र वर्णवासलाई सङ्गतिको दाहिने हात दिए। सुन्दर कलर पहिलो तिमाथि त हामीले सिकाउँछौँ, पहिलो तिमाथि 1 पहिलो तिमाथि 1 12-14 अनि म ख्रीष्ट येशु हाम्रो प्रभुलाई जसले मलाई सामर्थ्य तुल्याउनु भयो धन्यवाद चढाउँछु। हेर्नुहोस् है पावलको भाषा, धन्यवाद चढाउँछु किनभने उहाँले मलाई विश्वासयोग्य सम्झनु भयो र सेवामा नियुक्त गर्नुभयो। हुन त म पहिले निन्दा गर्ने, सताउने, अत्याचारी थिएँ, तर मैले कृपा पाएँ किनकि मैले यो अविश्वासमा नजानिकन गरेँ। अनि हाम्रा प्रभुको के चाहिँ अनुग्रह चाहिँ विश्वास र प्रेमसित जो ख्रीष्ट येशूमा छ साह्रै प्रशस्त भयो। पावलको सेवा चाहिँ साह्रै सफल हुनुको कारण परमेश्वरको अनुग्रह साह्रै प्रशस्त भएको जान्छ। त्यसरी अघि पढेको थियौँ त्यो पदमा पढिन्छ, उसले यसरी लेखे पहिलो कोरिन्थी 15:10 चाहिँ, तर म जे छु परमेश्वरको अनुग्रहद्वारा नै छु, अनि मलाई दिएको उहाँको अनुग्रह व्यर्थ भएन। तर मैले उनीहरूले भन्दा साह्रै बेसी मेहनत गरेँ, तरै पनि मैले होइन तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो। त्यसैले पावलले आफ्नो सेवकाले कसरी हेर्थे रहेछ भने, परमेश्वरले मलाई दिनुभएको उपहार हो, उहाँको अनुग्रहको मलाई उपहार दिनुभयो, जसले मलाई ती प्रेम गर्नुभयो उहाँलाई पनि म साटोमा प्रेम गर्न सकौँ भनेर एउटा मलाई माध्यम दिनुभएको र त्यसका निम्ति उनी एकदम धन्यवादी थिए। यद्यपि उसको सेवकाईमा चाहिँ प्रचुर मात्रामा दुःख र कष्ट थियो, त्यसैले अनुग्रहद्वारा बचाइयौँ, अनुग्रहद्वारा नै जिउनुपर्छ र अनुग्रहद्वारा नै उहाँको सेवा हामीले गर्नुपर्छ। permisi dan saya tidak begitu senyap rumahnya. Dan satu perasaan kepada nama Tuhan. Nama bahasa kami juga sangat tidak. Kami tidak percaya sesuatu. Bagi kita pencahayaan yang itu kerana yang prakat kami mahu. Oda manai teh di nama Tuhan. Kami berpuji sama. Dan jika manai dia kerja. Tapi apalah di nama Tuhan. Tapi sangat dinamu hina, asina, serva gana. Tapi berbicara bersama. Tapi berkhidmat oleh mana. Tapi kesibukan. Lautan tujuan rakyat kami jiwa manai saya terkenas. Tapi kagihala gembira kurang dina. Tapi di nama Tuhan serva dana. Alkan matana, tujuan matana. Terima kasih. Awal design. Bahar kerup mandiri. Terima kasih. Proyekan kami saya terkenas. Kami kasih susah sedikit mati sesuatu kesulitan sama hari dan nyawa si kita pergi ke nama. Amin. Sebab itu jadi anak saya kesempatan jadi seorang kerani. Entah. Start betul.